السلام علیکم ناظرین، پروگرام علم و حکمت کے ساتھ زبیر احمد حاضر خدمت ہے. آج کا یہ پروگرام آپ کے بھیجے گئے متفرق سوالات پر مبنی ہے جو آپ وقتاً فوقتاً ای میلز اور فیس بک کے ذریعے سے ہمیں بھیجتے رہتے ہیں. میرے اس پروگرام میں میرے ساتھ کچھ شرکا بھی موجود ہیں جن کا تعلق مختلف شعبوں سے ہے. آپ سب کو ہم خوش آمدید کہتے ہیں. جی آپ کے کوئی کوشچنز ہیں؟
جی میرا سوال یہ ہے کہ سوال کا پہلا حصہ یہ ہے کہ جو ہم آج ڈیل کرتے ہیں بزنس کمیونٹی، وہ بہت سارے سودی نظام کے ساتھ ہوتی ہیں چیزیں، اور ظاہر ہے کہ ہماری گورنمنٹ نے بھی اسی طرح کی ڈاکومنٹیشن اور وہ پورا جو سیکورٹی سسٹم ہے وہ بنایا ہوتا ہے. تو اس صورتحال میں بینگ اے بزنس کمیونٹی کے ریپرزینٹیٹیو، ہم کیا وہ چیزیں احتیاط کر سکتے ہیں جس کی وجہ سے اسلام کا جو معاشی نظام ہے، اگر وہ ہمارے سامنے کچھ ہو تو ہم ان کی طرف جا سکیں. دوسرا سوال یہ ہے کہ کرپشن کی ڈیفینیشن کیا ہے جی اسلام میں؟ ہم تو زیادہ سے زیادہ سوابدیدی اختیارات کے ساتھ ملک چلاتے ہیں اور یہ سمجھتے ہیں کہ یہ اسلام ہی کا دیا ہوا راستہ ہے کہ ایک ایماندار آدمی، ایک دیانتدار آدمی اور ایک اچھا انسان جو ہے وہ اگر آ جائے تو ہمارے مملکت چلنا شروع ہو جائے گی. اور پھر فائنلی آخر میں کہ ایک اچھا انسان ہونے کے ناطے اور پاکستانی ہونے کے ناطے اس سارے نظام میں میری ذمہ داری آج کیا بنتی ہے؟ تھینک یو.
جاوید صاحب، پہلا ان کا سوال یہ ہے کہ یہ جو ملک ہے اس کا پورا جو سسٹم ہے، اکنامک سسٹم، وہ سودی معیشت پہ بیس کرتا ہے، تو کاروباری ہونے کی حیثیت سے مجھے کیا احتیاط کرنی ہے؟
سود کھانے سے بچنا چاہیے. یعنی باقی جتنا نظام ہے اس میں تو عام آدمی کچھ بھی نہیں کر سکتا، سود کھانے سے بچنا چاہیے. اور سود کیا ہے؟ جب آپ قرض پر نفع کا مطالبہ کرتے ہیں تو اس کو سود کہتے ہیں. یعنی یہ کوئی ایسی پیچیدہ چیز نہیں ہے. اصل میں دیکھیے بڑی سادہ سی بات ہے، اگر آپ اس کو وہاں سے سمجھ لیں تو بہت سی پیچیدگیاں حل ہو جاتی ہیں. اسلام یہ کہتا ہے کہ آپ کے پاس اگر کوئی زائد روپیہ موجود ہے اور آپ کے کسی بھائی کو مدد کی ضرورت پڑ گئی ہے تو آپ دے دیں. یعنی ہماری اخلاقیات کا اعلیٰ معیار یہی ہے، آپ نہیں دے رہے تو قرض دے دیجیے. اب اس قرض پر آپ نفع کا مطالبہ نہ کیجیے. کیوں؟ جب آپ کوئی قابل استعمال چیز کسی کو دیتے ہیں تو وہ اس کو استعمال کرے گا، اس کا کرایہ آپ کو دے دے گا، چیز آپ کو واپس کر دے گا. لیکن جب آپ روپے کی صورت میں کچھ دیتے ہیں جس کو کنزیومیبل کہا جاتا ہے، یعنی جو چیزیں اپنے وجود میں فنا ہو جاتی ہیں، استعمال ہو جاتی ہیں، نہ کہ اس طرح استعمال کی جا سکتی ہیں جیسے میں اس کرسی کو استعمال کر رہا ہوں یا آپ اس میز کو استعمال کر رہے ہیں، اس طرح کی چیزوں میں آپ وہ چیز ایک مرتبہ فنا کر بیٹھتے ہیں، پھر آپ کو اس کو دوبارہ پیدا کرنا ہوتا ہے. اگر مثال کے طور پر میں نے آپ سے 1 کروڑ روپے کا مکان کرائے پر لیا ہے، تو جب آپ خالی کرائیں گے میں آپ کا گھر آپ کے حوالے کر دوں. لیکن اگر میں نے آپ سے 1 کروڑ روپیہ قرض لے لیا ہے تو میں کہیں خرچ کروں گا نا. اب فرض کیجئے میں نے کسی کاروبار میں لگا دیا، فرض کر لیجئے میں نے اسے اپنی کوئی ذاتی ضرورت پوری کر دی، تو مجھے محنت کر کے پھر وہ روپیہ پیدا کرنا ہوگا آپ کو واپس کرنے کے لیے. اس پر نفع جب مانگا جاتا ہے تو اسلام اس کو اخلاقی لحاظ سے ٹھیک نہیں سمجھتا. یعنی چونکہ قرض بھی انسانی زندگی کی ایک ضرورت ہے، اب قرض پر منفعت کا تقاضا یہ، اس میں جو آپ منفعت لے رہے ہوتے ہیں اس کو کہتے ہیں سود کھانا. قرآن مجید نے اسی کو حرام قرار دیا ہے، باقی جتنی چیزیں ہیں وہ ضمنی ہیں. قرآن مجید میں آپ سورہ بقرہ کے خاتمے میں پڑھ لیجئے، وہاں بڑی وضاحت کے ساتھ یہ بیان کیا ہے قرآن نے کہ جو لوگ سود کھاتے ہیں وہ کس جرم کا ارتکاب کرتے ہیں، ان کو اس سے رک جانا چاہیے. اور وہ لوگ جو سود دیتے ہیں، یعنی سود پر قرض لیا انہوں نے، ان کے بارے میں آپ دیکھیے تو آپ کو یہ معلوم ہوگا کہ وہ گویا مظلوم کی جگہ پر کھڑے ہیں. ان کے بارے میں اپیل کی ہے کہ ان سے نہ لیا جائے، اور مزید یہ کہا ہے کہ اگر ان میں سے کوئی تنگ دست ہو، فَنَظْرَةٌ إِلَى مَيْسَرَةٍ، تو اس کو آپ خوشحال ہونے تک مہلت دیں. تو گویا قرض دے کے سود کھانے والے لوگ ہیں جو وہاں زیر بحث ہیں، انہی کی مذمت کی گئی ہے. انہی کے بارے میں یہ کہا گیا ہے کہ قیامت میں اٹھیں گے تو اس طرح اٹھیں گے کہ یتخبط ہو شیطان من المس، گویا شیطان نے اپنی چھوت سے ان کو باولا کر دیا ہے. تو یہ جتنا سارا معاملہ ہے سود کا، یہ اصل میں اسی سے متعلق ہے. اس سے جتنا آپ بچ سکتے ہیں بچیے، یہ کوئی لازم نہیں ہے. باقی رہ گئی یہ بات جو بعض لوگ کہتے ہیں کہ آپ تعاون کر رہے ہیں، تو میرے بھائی تعاون تو جس وقت میں اپنے 4 روپے بینک میں رکھتا ہوں اس وقت بھی کر رہا ہوتا ہوں، بلکہ قرض لینے والے سے زیادہ کر رہا ہوتا ہوں، اس لیے کہ سارا بینک کا نظام اسی چل رہا ہے. اس وقت کون سا مدرسہ ہے، کون سی مسجد ہے جس کے فنڈز اسی بینک میں موجود نہیں ہیں؟ تو میرے نزدیک یہ سسٹم کو درست کرنا یہ فرد کا کام نہیں ہوتا. وہ اس کے لیے جدوجہد کر سکتا ہے، وہ اس کے لیے آپ کا ساتھ دے سکتا ہے، لیکن اس پر دین کا مزاج نہیں ہے کہ وہ بار ڈال دے. اس کو اتنی پابند کیا گیا کہ آپ سود کھانے سے اجتناب کریں، اور یہیں تک رہنا بھی چاہیے. جب آپ اس سسٹم کو پاک کر لیں گے، آپ سود کھانے، سود کھلانے سارے معاملات کو ختم کر لیں گے، اس وقت تک باقی باتیں مؤخر رکھیے، वो बातें उसके बाद हो सकेंगी। तो इतनी बात काफी है कि आपको कर्ज लेना भी पड़ता है, आपकी हुकूमतों को कर्ज लेने पड़ते हैं, आपका पूरा सिस्टम इस वक्त कर्ज पर चल रहा है, आपकी यूनिवर्सिटियां इस पर चल रही हैं। वो कौन सी यूनिवर्सिटी है मुझे ये बताइए जो अपना एंडोमेंट फंड नहीं कायम किए हुए? तो आपके तमाम इदारे इसी के ऊपर चल रहे हैं। तो यहाँ आप आम आदमी को किसी सूली पर नहीं चढ़ा सकते, वो अपना काम करे, अल्लाह ताला उसके काम को जब उसका काम जायज़ है तो कबूल फरमाएगा, उसको देना भी पड़ जाता है, और ज़ाहिर है कारोबारी लोगों को तो बारह अपने मंसूबों के लिए देना पड़ता है। आप ये भी नहीं कर सकते कि बड़े मंसूबे ना लगाएं, बड़े मंसूबों ही से मईशत चलती, या तो आप फिर कोई और निज़ाम लाएं। जब तक बड़ी तहकीकात नहीं होंगी, बड़े मंसूबे नहीं लगेंगे, बड़ी फैक्ट्रियाँ नहीं लगेंगी, रोज़गार के मौके कहाँ से पैदा होंगे? तो इसलिए इनमें से किसी चीज़ में भी अल्लाह ताला ने सख्ती नहीं बरती, अलबत्ता सूद खाने से इज्तनाब करना चाहिए।
जावेद साहब, आपने फरमाया सूद खाने से मुतालिक ही सिर्फ बात हुई है, रिवायत में आता है सूद खाने वाला और खिलाने वाला दोनों के लिए वईद आपने बताई है, खाने
मैंने और अपनी किताब मीज़ान में भी और अपनी किताब मकामात में भी इस रवायत के बारे में बड़ी वजाहत से बयान कर दिया है कि इसका तर्जमा करने में बड़ी गलती हुई है। इसमें जो खिलाने वाले हैं वो असल में सूदी कारोबार करने वाले के लिए असामियाँ ढूंढ के लाने वाले एजेंट हैं। आपके इलम में होना चाहिए कि जो महाजनी सूद होता था, यूजरी जिसको कहते हैं, इसमें महाजन हजरात ऐसे ही कारोबार करने में कामयाब नहीं होते थे, उन्होंने आदमी रखे होते थे जो जाके उनके लिए असामियाँ ढूंढते भी थे और फिर उसके बाद वसूली के लिए भी घरों में जाते थे। मैं तो जिस इलाके में रहता हूँ चीनियों के यहाँ ये बहुत कारोबार होता है, तो रोज़ाना देखता हूँ कि वहाँ क्या हवादिस पेश आ जाते हैं। तो इस वजह से उनको वहाँ पर खिलाने वाले कहा गया, गोया वो मुआविन हो रहे हैं, जाके असामियों से सूदी रकम लाते हैं और ला के अपने सेठ साहब को देते हैं।
ठीक, अच्छा इनका दूसरा क्वेश्चन था इनका कि करप्शन की तारीफ इस्लाम के नज़दीक क्या है, फिर हम कैसे डिसाइड करेंगे कि कोई शख्स बेहतर है, कोई शख्स के अंदर किसी के अंदर खैर मौजूद है, क्योंकि करप्शन की तारीफ समझ नहीं आ रही। फिर
ये करप्शन जो है ये दौरे जदीद का लफ्ज है और इस तरह के जितने अल्फाज हैं वो पहले पैदा होते हैं, उसके बाद अपने मफाहिम में वसत पैदा करते चले जाते हैं। आप माली बदनवानी करने के लिए भी इस लफ्ज को इस्तेमाल करते हैं, आप अखलाकी बदनवानी के लिए भी इसको इस्तेमाल करते हैं, बहुत से और पहलू भी हैं जो इसमें अब शामिल होते चले जा रहे हैं। हमारे यहाँ आमतौर पर हकूमत के ओहदेदार जब ख़यानत का इर्तकाब करते हैं या अल्लाह ताला ने जो उनको मनसब दिया है उसके तकाजों को पूरा करने की बजाय उससे फ़ायदा उठाकर माल बनाते हैं, तो उसके लिए ये ताबीर इख्तियार कर ली गई है। बिल्कुल ठीक इख्तियार की गई है, इसमें कोई शक नहीं है, होना क्या चाहिए वो एक अलग बात है, लेकिन ये कि करप्शन तो एक जामे ताबीर है और ये कोई इस्लाम की दी हुई ताबीर नहीं है। इस्लाम ने बिल्कुल दूसरा तरीका इख्तियार किया है जरायम को बयान करने का। वो अभी मैंने आपको ये बताया, आपके इलम में है कि वो मशहूर आयत पढ़ी जाती है जो हर जुमे में दोहराई जाती है, उसमें ये बता दिया गया है कि खैर की तीन बुनियादी चीज़ें हैं और शर की भी तीन बुनियादी चीज़ें हैं। इस्लाम और जगह से अप्रोच करता है, कोई चीज़ अगर बदकारी है तो ममनू होगी, अगर किसी की हक तलफी हो रही है, आप अगर गौर करें तो हक तलफी की हर किस्म ममनू होगी, हराम होगी, किसी के जान माल आबरू के ऊपर ज्यादती हो रही है। तो कुरान मजीद के इख्तियार करदा अल्फाज ये है, उसने ये लफ्ज इख्तियार ही नहीं किया सर।
जी सर,
हम तो ज्यादा से ज्यादा स्वाबदीदी इख्तियारात के साथ मुल्क चलाते हैं और ये समझते हैं कि ये इस्लाम ही का दिया हुआ रास्ता है कि एक ईमानदार आदमी, एक दयानतदार आदमी और एक अच्छा इंसान जो है वो अगर आ जाए तो हमारे मुमलक का चलना शुरू हो जाएगी।
मैं इनका सवाल समझ गया।
ठीक,
ये पूछ ये रहे हैं कि आम तौर पर यह ख्याल किया जाता है कि इस्लाम ये चाहता है कि कोई एक आदमी होना चाहिए जो आपका हुक्मरान है, दयानतदार आदमी है, उसके सपुर्द अपने मामलात करें और उसके बाद सो जाए। इस्लाम ऐसी कोई बात नहीं कहता, ये सिरे से कोई इस्लाम की चीज़ ही नहीं है। इस्लाम ने एक बुनियादी उसूल दिया है और वो ये है कि ममलकत का नज्म जब आप कायम करेंगे तो अमरोहम शूरा बैनहुम, उसको लोगों की राय पर कायम होना चाहिए, यानी इस बुनियादी सवाल का जवाब दे दिया। ये एक बड़ा बुनियादी सवाल है कि हुकूमत करने का हक कैसे हासिल होगा किसी को, तो दो ही सूरतें हो सकती हैं, एक ये कि खुदा किसी को मुकर्रर कर दे, वो खालिक है, अगर वो मुकर्रर कर देगा तो मुझे भी मानना है, आपको भी मानना है, दूसरे ये कि लोग मुंतखब करेंगे। तो लोगों को हक दिया गया है, अमरोहम शूरा बैनहुम का उसूल इसीलिए कायम किया गया है। यह हक बंदूक को नहीं है, यह हक किसी खानदान को नहीं है, यह उलमा की किसी जमात को नहीं है, यह किसी तबके को नहीं है, यह फलसफियों की किसी जमात को नहीं है, अफलातून के बकौल यह अवाम को, उनका काम है कि वह अपने हुक्मरान मुंतखब करें।
ठीक,
तो अवाम मुंतखब करेंगे तो जाहिर है कि वो ये भी सोचेंगे कि जब हम हुक्मरानों को मुंतखब कर रहे हैं तो किसी निज़ाम के तहत मुंतखब करेंगे। निज़ाम एक इर्तका पज़ीर चीज़ है, किसी ज़माने में कबायली तमद्दुन था, आप एक आदमी के सपोर्ट कर देते थे मामलात, उसके बाद दुनिया ने तजुर्बात से सीखा کہ یہ صاحب نظرہ نشہ قوت ہے خطرناک, تو آپ کو اقتدار کی طاقت کو تقسیم کرنا چاہیے. چنانچہ جیسے جیسے دنیا آگے بڑھی ہے, ہم نے اس کو عدلیہ, مقننہ, انتظامیہ میں تقسیم کیا, ان کے مابین اختیارات کی تقسیم کے اصول قائم کیے. بیوروکریسی جس طرح وجود پذیر ہوئی ہے, یہ قدیم زمانے میں ایسے نہیں ہوا کرتی تھی. فوج جیسے اب منظم ادارے کی شکل اختیار کر گئی ہے, آپ جانتے ہیں کہ خلفائے راشدین کے زمانے میں, بلکہ بنو امیہ کے زمانے میں بھی یہ صورتحال نہیں تھی. تو یہ ساری چیزیں تمدن کے ارتقاء کے ساتھ پیدا ہوئی ہیں, ان میں سے کچھ اسلام کے خلاف نہیں ہے. انسان کو اپنے تجربات ہی سے یہ چیزیں اخذ کرنی ہوتی ہیں, انہی کی بنیاد پر وہ نظام بناتا ہے. اسلام نے نہ کوئی سیاسی نظام دیا ہے, نہ کوئی معاشی نظام دیا ہے. معیشت اور سیاست کے بارے میں کچھ اخلاقی ہدایات دی ہیں جن کو ہر مسلمان کو ملحوظ رکھنا چاہیے, اور میں نے اپنی کتابوں میں ان کی تفصیل بھی کر دی ہے. بنیادی بات یہ ہے کہ ہمارا نظام رائے عامہ پر قائم ہونا چاہیے, رائے عامہ ہی کو احتساب کا حق حاصل ہونا چاہیے, رائے عامہ ہی کے ذریعے سے اس کو وجود پذیر ہونا چاہیے, رائے عامہ ہی کی بنیاد پر اس کو جانا چاہیے. ادارے جب آپ بنائیں گے, عدلیہ بھی قائم ہوگی, مقننہ بھی قائم ہوگی, ان کے حدود اختیارات تجربے کے ساتھ کبھی کم کیے جاتے ہیں, کبھی زیادہ کیے جاتے ہیں. اس کا تعلق بھی کسی معاشرے سے, یعنی آپ اگر مثال کے طور پر امریکی نظام کو اٹھا کر یہاں لے آئیں گے تو وہ شاید یہاں کامیاب نہ ہو سکے, جبکہ امریکہ میں ہو سکتا ہے بہت کامیاب ہو. آپ دیکھیے برطانوی طرز کی جمہوریت کو یہاں لائے, اب برطانوی طرز کی جمہوریت پہ ابھی بھی بادشاہت موجود ہے. ہم نے ایک صدر, وہ جس کو ایک عارف نے کہا تھا کہ ایک ہم نے گڈا بھی ایجاد کیا ہوا ہے اقتدار میں, وہ ہمارا صدر مملکت ہوتا ہے, تو وہ بھی ہم نے ایجاد کر لیا. تو ہمیں دیکھنا چاہیے ہم کیا ہیں, ہمارا تمدن کیا ہے, ہمارے حالات کیا ہیں, ہمارے یہاں تعلیم کی کیا صورتحال ہے, ہمارے ملک کی کیا نوعیت ہے, یہاں قومیتیں کیا کیا ہیں, یہاں کا سماج کس طرح کا ہے, اس کو سامنے رکھ کر دنیا کے تجربات سے فائدہ اٹھا کے جو بہتر سے بہتر نظام ہو وہ آپ اختیار کرتے ہیں, پھر اس کا جائزہ لیتے رہتے ہیں. یعنی یہ دنیا اسی طرح آگے بڑھتی ہے. آپ دیکھتے ہیں یہاں ہم نے اختیارات دیے تھے, ان کے اوپر یہ قدغن لگانے کی ضرورت ہے. آپ دیکھیے عدلیہ کا معاملہ کیا تھا. ایک لمبے عرصے تک صورتحال یہ تھی کہ باقاعدہ کوئی کوڈیفائڈ لا نہیں ہوتا تھا, بلکہ جج عام طور پر فیصلے کرتے رہتے تھے. اس وقت بھی برطانیہ میں جو عدالتی فیصلے ہیں یا ہاؤس آف لارڈز کے فیصلے ہیں وہی آئینی نظیر ہیں, کوئی باقاعدہ مرتب شدہ آئین نہیں ہے. تو یہ سارے جتنے تجربات ہیں یہ بتاتے ہیں کہ آپ کسی ایک چیز کے اسیر ہو کر نہ رہ جائیں, اور اسلام نے آپ کو ایسی کسی چیز کا اسیر نہیں کیا,
پابند نہیں کیا.
یہ آپ کا کام ہے کہ اپنے تجربات سے آپ سیکھیں اور آپ کتنا اختیار دینا چاہتے ہیں, کتنا اختیار لینا چاہتے ہیں.
جی محی صاحب,
جاوید صاحب, میں آپ کا ایک پروگرام دیکھ رہا تھا, اس میں ایک سوال کے جواب میں آپ نے وضاحت کی کہ مسلم اور مومن کا فرق, اور اس کے بعد جنگ کرنے کا حق کس کو ہے. اس سے میرے ذہن میں ایک سوال پیدا ہوا جو میں آپ کے سامنے رکھ رہا ہوں. میں خارجہ امور اور میڈیا کا ایک بنیادی طالب علم ہوں. میرے ذہن میں سوال آتا ہے کہ خارجہ پالیسی کے اندر ہم یہ کہتے ہیں کہ خارجہ پالیسی آپ کے نیشنل انٹرسٹ کو کا خیال کرتی ہے, اور ساتھ میں آپ نے امت مسلمہ کا جو کہ ذکر کیا, اگر یہ کنفلکٹ آ جائے کہ دو مسلم ملکوں کے درمیان میرے اپنے ملک کی ایک خارن پالیسی ہے, نیشنل انٹرسٹ تقاضا کرتا ہے کہ اس ملک کا ساتھ دینے میں میرا نیشنل انٹرسٹ محفوظ ہے, جبکہ دوسری طرف اس ملک کا ساتھ دینے میں امت مسلمہ کا انٹرسٹ جو ہے وہ متاثر ہو سکتا ہے, اس میں رہنمائی دیجئے. ساتھ میں آپ نے جنگ کرنے کا حق بتایا کہ صرف حکومت کو ہے. میرا سوال یہ ہے کہ جو مظلوم قومیں ہوتی ہیں جن کی کوئی حکومت نہیں ہوتی, مثال کشمیر کی بھی ہو سکتی ہے, فلسطینیوں کی بھی ہو سکتی ہے, جنہیں انٹرنیشنل لا یہ کہتا ہے کہ انہیں آزادی کی جنگ لڑنے کا حق ہے انٹرنیشنل لا کے مطابق, دوز ہو فائٹ اگینسٹ آکوپائڈ فورسز, یہ آزادی کی جنگ ہے, اگر وہ جدوجہد کرتے ہیں اور جنگ کرتے ہیں, جنگ کی کوئی صورت بھی ہو سکتی ہے, وہ سیاسی جنگ بھی ہو سکتی ہے, اور ایک سٹیج آئے کہ وہ مظلوم ہو کر وہ کھڑے بھی ہو جائیں, اس کے بارے میں اسلام کیا رہنمائی دیتا ہے اور آپ کی رائے کیا ہے؟
جی بہت شکریہ. پہلے وہ خارجہ پالیسی سے متعلق, ایک کسی معاملے میں میرا قومی مفاد کچھ اور ہے اور امت مسلمہ کا مفاد کچھ اور ہے, مجھے کیا کرنا؟
اس سے بھی پہلے ایک چیز ہے, وہ یہ ہے کہ کیا دنیا میں جینے کے کوئی اخلاقی اصول بھی ہیں یا نہیں ہے. خارجہ پالیسی ہو یا داخلی پالیسی, اس میں سب سے پہلے ان کو زیر بحث آنا چاہیے. ہم پہلے ہی مرحلے پر ان اخلاقی اصولوں کو تو اٹھا کر ایک طرف رکھ دیتے ہیں, اس کے بعد پھر مفادات کی جنگ ہوتی ہے. وہ کبھی شخصی سطح پر ہو رہی ہوتی ہے, کبھی قومی سطح پر ہو رہی ہوتی ہے, کبھی ملی سطح پر ہو رہی ہوتی ہے. तो पहली चीज जो देखनी चाहिए वो ये है कि दुनिया में क्या दुनिया के साथ मामला करने के कोई अखलाकी उसूल भी हैं या नहीं। मिसाल के तौर पर देखिए, दुनिया ने एक इदारा बनाया अक़वाम मुत्तहिदा की सूरत में, एक आलमी इदारा है। इस आलमी इदारे में पहली मर्तबा मुतय्यन तौर पर यह बताया गया कि बेसिक ह्यूमन राइट्स क्या है, इंसान के बुनियादी हुकूक क्या है। उनमें से दो से आपको इख्तलाफ हो सकता है, दो पर गुफ्तगु हो सकती है, बहस हो सकती है। बहसियत मजमुई ये एक खैर की चीज़ थी। इसको ये पजीराई हासिल हुई कि दुनिया भर के दसातीर में ये उसूल मान लिया गया कि इन बुनियादी हुकूक के खिलाफ कोई फैसला भी नहीं दिया जा सकता। ये खैर का पहलू है। एक दूसरा पहलू है, वो ये है कि पांच ताकतों को जिन्होंने उस वक्त दूसरी जंग अजीम जीती थी उसमें वीटो का इख्तियार दे दिया गया। जाहिर है ये किसी उसूल पर मबनी नहीं है, यानी कभी इसका उसूल के मुताबिक इस्तेमाल भी नहीं हुआ। मैं एक दिन देख रहा था कि अक़वाम मुत्तहिदा में जिन ताकतों ने वीटो इस्तेमाल किया है तो कितनी बार ऐसा हुआ है कि वो वाकई किसी जुल्म को रोकने के लिए इस्तेमाल हुआ हो, बहुत कम मिसालें हैं उसकी। यानी ज्यादातर वही आपके कौमी बैनुल अक़वामी मफादात होते हैं और दुनिया की बड़ी ताकतें अपने तवाजुन को कायम रखने के लिए वीटो का हक इस्तेमाल करती हैं। अगर अखलाकी सतह पर देखें तो इस हक की कोई गुंजाइश नहीं होनी चाहिए, यानी उसूल पर फैसला होना चाहिए। आप अपने मुल्क के अंदर आ जाइए, अफगानिस्तान एक आज़ाद मुल्क था, मुझे क्या हक है कि मैं ये तय करूं कि अफगानिस्तान में ऐसी हुकूमत होनी चाहिए। अच्छा, मुझको क्या हक है कि मैं ये कहूं कि कबायली तर्ज की एक मजलिस मुशावरत मुनक़द करके ये होना चाहिए। दुनिया के अंदर ये उसूल तस्लीम कर लिया गया कि हर कौम को यह हक हासिल है कि वो अपने लिए अपने हुक्मरान मुंतखब करे। ये उसूली मौकिफ है। आप आज इस पर खड़े हो जाएं तो बहुत से मामलात आपसे आप सुधर जाएंगे, लेकिन जिस वक्त आप अपने मफादात के लिहाज से गुफ्तगू करते हैं, उसूल के लिहाज से गुफ्तगू नहीं करते, तो जाहिर है उसमें कॉन्फ्लिक्ट और तसादुम के बहुत से फिर पहलू पैदा हो जाते हैं। मैं इसकी ज्यादा तफसील नहीं कर रहा। ऐसा ही मामला उम्मत मुस्लिमा के भी है। उम्मत मुस्लिमा क्या चीज है? हमें जो हिदायत की गई है वो ये है कि हम हर हाल में जुल्म को कॉन्डेम करेंगे, हर हाल में मजलूम के साथ खड़े होंगे। तो जब कभी आपको कोई फैसला करना है तो पहले ये तो देखिए हक कहाँ है और बातिल कहाँ है, ये जेर बहस ही नहीं आता। ये जो कौमी मफाद है, मैं तो आज तक यही नहीं समझ सका कि ये चीज क्या है, इसको डिफाइन कौन करेगा, इसका जिम्मेदार कौन है, ये कहां से तय होता है और फिर लागू कर दिया जाता है। ये बजाय खुद एक ऐसी मुबम चीज है कि सच्ची बात है कि अब तो मुझे ये लगता है कि जिस तरह दुनिया में बहुत से और नैरेटिव्स हैं जो दुनिया को इसारत में मुबतला किए रखे हैं, ये भी उनमें से एक है। तो पहली उसूली बात क्यों ना मानी जाए जो कुरान मजीद ने कही है कि आप हक और बातिल की बुनियाद पर फैसला करें। एन मुमकिन है किसी जगह हक के मुतय्यन करने में आपसे गलती हो जाए, एन मुमकिन है किसी जगह बातिल के मुतय्यन करने में गलती हो जाए और फिर उसके ऊपर खड़े हो जाए। और अगर आप किसी जगह मजबूर हो गए हैं कि आप हक का साथ नहीं दे सकते, मजलूम का साथ नहीं दे सकते, आप किसी मौके के ऊपर इस पोजीशन में नहीं है, तो एतराफ कीजिए इस बात का कि अपनी कमजोरी की वजह से हम इस पोजीशन में नहीं हैं। कुरान मजीद ने जो मजलूम मुसलमान थे उनके मसले को जेरे बहस लाकर, और खास तौर पर वहां जेरे बहस लाकर जहां दूसरी कौमों के साथ मुआहदात थे, ये उसूल बिल्कुल मुतय्यन कर दिए। ये बताया गया कि हमें उनकी मदद करनी है, ये बताया गया कि उनकी मदद के लिए हम इकदाम भी करेंगे, लेकिन अगर हमारे मुआहदात हैं तो मुआहदात का अखलाकी उसूल प्रिवेल करेगा, यहां तक कि हम उनको खत्म कर दें। तो इससे हमें यह तालीम दी गई कि हमारे तमाम इकदाम की बुनियाद अखलाकी उसूल होने चाहिए। ये मॉरल प्रिंसिपल्स हैं जिनको अगर मलहूज रखा जाए तो इससे बैसियत मजमुई इंसानियत के मफाद की हिफाजत होती है, और इनको मलहूज ना रखा जाए तो फिर मेरा मफाद, आपका मफाद, कौमी मफाद, मिली मफाद, फिर इन्हीं के तसादुम में कौमें अपने आप को बर्बाद कर लेती हैं। इस वजह से मैं तो सिरे से इसका कायल ही नहीं हूं। मेरे नजदीक जंग का मौका पैदा होगा। तीन बुनियादी सवाल हैं जिनका जवाब मिलना चाहिए। हक पर कौन है, बातिल पर कौन है? यही सवाल सूरह हुजरात में कुरान ने खड़ा कर दिया है। उसने ये बताया कि दो गिरोहों के दरमियान जब मामला हो जाएगा तो आपको देखना है कि पहले हक और बातिल किसके साथ है, ये फैसला करें पहले। इस फैसले के बाद आप ये देखते हैं आपकी ताकत कितनी है। उसके बारे में भी बता दिया कि अल्लाह ताला नहीं चाहते कि आपको आग में झोंक दे, आप अपनी ताकत का अंदाजा करें। चुनाचे मिसाल दे के बता दिया कि मैंने रसूलुल्लाह सल्लम के साथियों पर भी एक खास मादी ताकत की निस्बत के बाद ये जिम्मेदारी डाली कि वो तलवार उठाए। फिर उसके बाद ये भी बता दिया कि ये देखो कि जो तुम करने जा रहे हो उसके नतीजे में कोई फसाद तो नहीं पैदा हो जाएगा, यानी तुम एक अच्छा काम करने के लिए जा रहे हो और 10 बुरे काम करके वापिस आ जाओगे, इसका तकाबुल कर लो। तो अच्छाई और बुराई, ये है बुनियाद जिस पर हमें फैसले करने चाहिए, ना कि कौमी मफाद اور بین الاقوامی مفاد اور ملی مفاد اور عالمی مفاد. میرا ذاتی احساس یہ ہے کہ اب اس سے اٹھ کر دیکھنا چاہیے, اور کم سے کم دانشوروں کو, مفکرین کو اس سے ضرور اٹھ کر دیکھنا چاہیے. سیاستدان تو نہیں دیکھیں گے, اور اقتدار میں جو لوگ اپنا اثر رسوخ رکھتے ہیں وہ بھی شاید نہیں دیکھیں گے, لیکن مجھے اور آپ کو یہی دیکھنا چاہیے اور اس کی تلقین کرنی چاہیے.
جاوید صاحب, دوسرا جو کوشچن ہے ان کا وہ یہ ہے کہ آپ نے فرمایا کہ جنگ کرنے کا حق جو ہے وہ ایک باقاعدہ منظم ریاست کو ہے, حکومت کو ہے, لیکن کچھ ایسی قومیں ہیں کہ جن کے پاس حکومت میسر نہیں ہے لیکن ظلم ان کے اوپر ہو رہا ہے, تو کیا ان کو یہ حق حاصل نہیں ہے کہ وہ خود اٹھ کھڑے ہوں, سیاسی طور پر جد و جہد کریں, یا کبھی اٹھ کھڑے ہوں اور اس طرح سے ایجیٹیشن بھی اگر کر سکتے ہوں تو کریں؟
دیکھیے, بات یہ ہے کہ آپ ابھی میں نے آپ سے عرض کیا ہمیں قرآن نے کیا تعلیم دی ہے. آپ اٹھ کھڑے ہوں, یہ اٹھ کھڑے ہونے کا جو فیصلہ ہے یہ کون کرے گا؟ ایک باقاعدہ منظم حکومت میں تو ہم کچھ لوگوں کو منتخب کرتے ہیں, ذمہ داری دیتے ہیں, وہ یہ فیصلہ کرتے ہیں. آپ پوری تاریخ کا مطالعہ کر لیں, اس میں مختلف گروپ اٹھ کھڑے ہوتے ہیں اور یہ فیصلہ کرتے ہیں, پھر وہ ایک دوسرے گلے کاٹتے ہیں, پھر وہ اپنے اقتدار کی جنگ لڑتے ہیں. کون فیصلہ کرے گا اس کا
اگر وہ پورے ایک ہی گروہ کے طور پر اٹھ کھڑے ہوں تو؟
کوئی تاریخ میں مثال ہے اس کی؟ ناممکنات میں سے ایسا کبھی نہیں ہوتا, کبھی بھی نہیں اٹھا جاتا. اصل میں
قائد اعظم کی قیادت میں اٹھے تھے نا, قائد اعظم
سیاسی جدوجہد ہو رہی تھی, اور معذرت کے ساتھ سیاسی جدوجہد میں بھی قائد اعظم کو اکثریت کی تائید حاصل تھی, ساری کی ساری قوم نے اٹھ کھڑی ہوئی تھی, وہاں کسی فساد کا اندیشہ نہیں تھا. تو تمام وہ اقوام جو یہ سمجھتی ہیں کہ ان کے ساتھ ان کے ملکوں میں ظلم ہو رہا ہے, ان کو چاہیے سیاسی جدوجہد کا لائے عمل اختیار کریں. سیاسی جدوجہد کا لائے عمل اختیار کرنے کے نتیجے میں آپ اپنی قوم کو برباد نہیں کرتے, آپ ان کو تباہی کے کنارے پر نہیں پہنچا دیتے, آپ لوگوں کے لیے تعلیم کے مواقع بند نہیں کرتے. آپ کو اندازہ نہیں ہے اس بات کا کہ جب اس طریقے سے ہتھیار اٹھائے جاتے ہیں تو اس میں قومیں کس طرح تباہ ہو جاتی ہیں. اس وقت افغانستان کھنڈر بن چکا ہے, فلسطین کی پوری قوم برباد ہو چکی ہے, کشمیر میں جو کچھ ہوا ہے وہ بھی میں جانتا ہوں بہت اچھی طرح. تو زیادہ اچھا طریقہ یہ ہے کہ انبیاء کے طریقے پر رہا جائے, اور وہ طریقہ یہی ہے کہ آپ لوگوں کو ایجوکیٹ کیجیے, ان کا شعور بہتر کیجیے, اور اگر زمانے نے آپ کو اس کا موقع دیا تو سیاسی جدوجہد کیجیے. یہ بہت سی اصطلاحات اور تعبیرات بھی میری سمجھ میں نہیں آتی. مثال کے طور پر اگر کسی جگہ استبدادی حکومت ہے اور وہ قومی حکومت ہے, تو آپ کے خیال میں وہاں کے لوگ آزاد ہیں یا غلام ہیں؟ مثلا بہت سے ملکوں میں بادشاہت قائم ہے, استبدادی بادشاہت, میں آئینی بادشاہت کی بات نہیں کر رہا ہوں, موجود ہے, وہاں کے لوگوں کے بارے میں کیا خیال ہے؟
وہ اس سے مطمئن ہیں تو کوئی ایشو نہیں ہے. جب
آپ کے خیال میں سب لوگ مطمئن ہوتے ہیں؟
نہیں,
ان کو معلوم ہوتا ہے کہ عدم اطمینان کے نتائج کیا نکلیں گے, اور اگر اس کا اظہار بھی کہیں ہو جائے, یہاں تک کہ اگر آہ بھی نکل آئی تو اس کا نتیجہ کیا نکلے گا؟ اچھا, اسی طریقے سے جن ملکوں کے اندر جمہوری نظام قائم کر دیا گیا ہے, جو وطن کی بنیاد پر نیشنل سٹیٹس قائم ہو گئی ہیں, وہاں آزادی اور غلامی کا کیا سوال ہے؟ اگر صورتحال یہی ہے تو پھر مجھے بتائیے کہ جو لوگ امریکہ کی شریعت لے رہے ہیں جا کے, وہ وہاں غلامی اختیار کر رہے ہیں یا آزادی اختیار کر رہے ہیں؟ تو میرا خیال ہے بے شمار سیاسی مسائل ایسے ہیں کہ جن کا ہم نے کبھی اس طرح جائزہ بھی نہیں لیا کہ دنیا کہاں تھی اور کہاں پہنچ گئی.
جناب, اگر آپ کے اس استدلال کو مان لیا جائے تو پھر تو استبدادی حکومت کے سامنے میرا کھڑا ہونا, خواہ میرے اندر دلیری ہے اور میرے دوستوں میں نہیں ہے, یا مجھ میں نہیں ہے اور میرے دوستوں میں ہے, تو پھر تو ان کا کھڑا ہونا, آواز اٹھانا یا کسی بھی صورت اس کے خلاف جدوجہد کرنا, وہ تو سرے سے غلط قرار پائے گا. اور دوسرا یہ کہ خود پاکستان میں ہم جس سیاسی نظام سے گزر رہے ہیں یا گزرتے رہے ہیں, ہم سب کا اجتماعی تجربہ بتاتا ہے کہ کبھی ہمارے ہاں حکومت منظم تو ضرور ہوتی ہے لیکن منتخب نہیں ہوتی, اور کبھی منتخب ہوتی ہے اور شاید اتنی منظم نہیں ہوتی. تو ظاہر ہے جب منظم حکومت ہو تو کیا میرے لیے یہ کافی دلیل ہے کہ چونکہ حکومت غیر منتخب ہے, مستبد ہے لیکن منظم ہے, اس لیے میں اس کے خلاف کوئی آواز نہ اٹھاؤں یا کوئی جدوجہد نہ کروں؟
آپ کو پورا حق ہے آپ آواز اٹھائیں, آپ میں ہمت ہے تو آپ ضرور تنقید کریں. اللہ تعالیٰ کے پیغمبر نے یہ بتایا ہے کہ بہترین جہاد, افضل ترین جہاد یہ ہے کہ آپ جابر سلطان کے سامنے کلمہ حق کہیں. آپ اس کے لیے سیاسی جدوجہد کے طریقے اختیار کریں. یہاں پہ انگریزوں کی استبدادی حکومت تھی, اس کے خلاف لوگوں نے جدوجہد کی, مہاتما گاندھی نے کی, بہت سے دوسرے لیڈروں نے کی, محمد علی جناح نے کی. زمانے اور حالات کے لحاظ سے جدوجہد کے طریقے بدل جائیں گے. جب آپ بندوق اٹھاتے ہیں اس کے بڑے خطرناک نتائج نکلتے ہیں. وہ نتائج فلسطین میں بھی نکلے ہیں, وہ کشمیر میں بھی نکلے ہیں, وہ کردستان میں بھی نکلے ہیں, وہ اور جگہوں کے اوپر بھی نکلے ہیں. تو جدوجہد کی نفی نہیں کی جا رہی, جدوجہد کرنے کے لیے طریقے کیا اختیار کیے جائیں گے. مثال کے طور پر ایران میں ایک استبدادی حکومت تھی, وہاں جدوجہد کرنے کے لیے وہاں کی جو لیڈرشپ تھی, مذہبی لیڈرشپ, وہ باہر نکل گئی. انہوں نے دوسرے ملکوں میں بیٹھ کر اپنی قوم کو منظم کیا, میسج دیا, ان میں شعور پیدا کیا. اس کے بعد سیاسی طریقوں سے ایک تبدیلی آ گئی, وہاں کوئی جنگ نہیں ہوئی, کوئی جدال نہیں ہوا. تو سیاسی طریقے بھی دنیا میں اپنی تاثیر ثابت کر چکے ہیں. آخر ایک ہی طریقہ کیوں ہوتا ہے جدوجہد کرنے کا, اور وہ یہ ہے کہ میں ایک جتھا منظم کروں اور اس کے بعد 10 جتھے اور وجود میں آ جائیں اور پھر ان کے درمیان جنگ و جدال کی نوبت پہنچ جائے. یہ جو کچھ افغانستان میں ہوا ہے کیا وہ عبرت کا سبق نہیں ہے ہمارے لیے؟ وہاں کون لوگ تھے, کس جذبے کے ساتھ اٹھے, کس طریقے کے یہاں پر آواز کیے گئے, کیسے لوگوں کو موٹیویٹ کیا گیا, اور اس کے بعد کیا ہوا؟ وہی جتھے تھے جو کابل کے باہر لڑ رہے تھے. تو جب ایک بار بندوق جدوجہد کرنے والوں کے ہاتھ میں آ جاتی ہے تو پھر وہ اپنا راستہ بھی خود تلاش کرتی ہے. تو اس لیے سیاسی جدوجہد کا طریقہ اختیار کرنا چاہیے. اسی وجہ سے انبیاء علیہ السلام نے کبھی یہ کام نہیں کیا. آپ کو معلوم ہونا چاہیے کہ سیدنا مسیح علیہ السلام کی بعثت جب ہوئی ہے تو اس وقت ان کی اپنی قوم 2 ریاستوں میں بٹی ہوئی تھی. ان میں سے ایک ریاست میں کٹ پتلی حکومت تھی, یعنی حکومت تو یہود کے پاس ہی تھی لیکن وہ حکومت رومیوں کے تحت تھی, بالکل ایسے ہی جس طریقے سے انگریزوں کو آپ نے دیکھا کہ وہ بعض ریاستوں کو کنٹرول کرتے تھے. ہندوستان میں سینکڑوں کی تعداد میں ریاستیں تھیں, ان میں وہ براہ راست حکومت نہیں کرتے تھے بلکہ عام طور پر اپنا ریزیڈنٹ بھیج دیتے تھے اور اس کے ذریعے سے حکومت ہوتی تھی. آدھے حصے میں اس طرح حکومت ہو رہی تھی اور آدھے حصے میں براہ راست رومی حکمران تھے. وہ رومی حکمران پلاتوس تھا جس نے ان کی سزا کا فیصلہ کیا ہے. اس سب کچھ کے باوجود آپ دیکھیے کہ انہوں نے ایک قدم بھی اس کے لیے نہیں اٹھایا. جو کام کیا وہ یہ کہ اپنی قوم کو بیدار کیا جائے. جب قومیں زندہ ہو جاتی ہیں, ان میں شعور پیدا ہو جاتا ہے, وہ اپنے حقوق کو سمجھ لیتی ہیں اور اپنے فرائض کو بھی سمجھ لیتی ہیں. عام طور پر اس طرح کے تالے آزما لیڈر قوموں کو برباد کر کے, ملکوں کو کھنڈر بنا کے فارغ ہو جاتے ہیں اور ان کو حاصل کیا ہوتا ہے, تاریخ میں ان کا نام ہیرو کے طور پر درج ہو جاتا ہے. میں تجزیہ کر کے بسا سکتا ہوں کہ ہندوستان میں ہماری پوری قوم کو جنگ آزادی سے کیا نقصانات پہنچے, لیکن اگر آپ دیکھیے تو بھارت لوگ ہیرو ہیں, وہ بیان کرتے ہیں اس کو. یہ خود ہندوستان کی تاریخ ہمیں بتاتی ہے کہ وہ لوگ جو علماء میں سے بھی پہلے جہاد کر رہے تھے, آپ حافظ ضامن کے جہاد کو دیکھ لیجئے, اس سے پہلے سید احمد شہید کی جدوجہد کو دیکھیں, خود ان علماء نے یہ فیصلہ کیا کہ اب ہم سیاسی جدوجہد کریں گے. تو زمانے نے یہ سبق دیا ہے کہ اس طرح کی جدوجہد صرف لوگوں کو مروانے کا ذریعہ بنتی ہے اور قوموں کو برباد کرنے کا ذریعہ بنتی ہے. میں مسلمانوں کی تاریخ کو جب ابتدا میں دیکھتا ہوں تو کوئی بنو امیہ کے زمانے میں جب بادشاہت قائم ہو گئی تو 226 کے قریب اقدامات ہوئے ہیں جن میں جنگی اقدام کیا گیا. اس کے نتیجے میں صالحین کی جماعتوں کی جماعتیں مار دی گئیں, یہاں تک کہ پھر اہل علم کا کم و بیش اجماع ہو گیا کہ ہم سیاسی جدوجہد کی بجائے, یعنی اس طرح کی عسکری جدوجہد کی بجائے سیاسی جدوجہد کا طریقہ اختیار کریں گے. حکمرانوں پر تنقید کریں گے, ان کو درست کرنے کی کوشش کریں گے, بہتر لوگوں کو لانے کی صحیح کریں گے. اس میں کتنی کامیابی ہوئی, کتنی ناکامی ہوئی, کامیابی اور ناکامی کا انحصار اصل میں تاریخی عوامل پہ ہوتا ہے. تاریخی عوامل جب آپ کے حق میں چلے جاتے ہیں تو جدوجہد کامیاب ہو جاتی ہے. میں پوری دیانتداری سے یہ سمجھتا ہوں کہ دوسری جنگ عظیم نہ ہوتی تو شاید ابھی برطانوی سلطنت 50 سال اور نکال جاتی. تو اس لیے تاریخی عوامل فیصلہ کرتے ہیں کہ اب آپ نے کہاں پر ضرب لگانی ہے. وہ موقع ہوتا ہے جہاں کوئی اچھا لیڈر آگے بڑھ کے ایک نام کر ڈالتا ہے, لیکن یہ جدوجہد جس میں تلواریں پکڑی جاتی ہیں اس کا نتیجہ پوری انسانی تاریخ میں تباہی بربادی کے سوا کچھ بھی نہیں نکلے.
جی گاندھی صاحب, میرا آپ سے سوال ہے. کچھ لوگ یہ کہتے ہیں کہ عام طور پہ جو ریلیجنز ہوتے ہیں وہ پاورز کو پروٹیکٹ کرتے ہیں, جیسے کہ کہا جاتا ہے کہ اگر کوئی چوری کرتا ہے تو اس کا ہاتھ کاٹ دو. اس پہ تو باقاعدہ طور پہ قرآن پاک میں آیت اتری ہے. لیکن اگر کوئی برائبری کرتا ہے, کوئی کرپشن کرتا ہے, تو اس کے اوپر باقاعدہ اس طرح کی کوئی آیت, کوئی حدیث دنیا کے اندر اس کی سزا کے لیے نہیں ہے. دوسری چیز, دوسرا اسی سے ریلیٹڈ ہے, بلڈ منی کے حوالے سے, کہ اگر کوئی مدد دیت دی جاتی ہے تو وہ غریب آدمی تو نہیں دے سکتا. جو پاورفل ہے, جس کے پاس پیسہ ہے, اس کے لیے تو پھر قتل کرنا آسان ہو گیا کہ وہ دیت دے کے اس سے نکل سکتا ہے. یہ اس ایشو کے علاوہ میرا ایک سوال اور ہے جو مجھے کافی زیادہ کنفیوز کرتا ہے, مجھے اس کی انٹرپریٹیشن چاہیے. قرآن پاک کے اندر ایک جگہ پہ ایک آیت ہے, شاید پارا نمبر 2 ہے, اس کے اندر اللہ تعالیٰ یہ فرماتے ہیں کہ کوئی عیسائی ہو, کوئی یہودی ہو, یا کوئی صابی ہو, اور وہ اللہ تعالیٰ اور آخرت کے دن پر یقین لائے تو اس کے لیے کوئی عذاب نہیں ہوگا ایٹ دی ڈے آف ججمنٹ. لیکن اسی سے ریلیٹڈ ایک اور آیت آتی ہے, شاید پارا نمبر 5 کے اندر ہے, وہ مجھے کنفرم نہیں ہے, کہ جو دائرہ اسلام میں داخل نہیں ہوگا, کوئی بھی ہو جو اسلام میں نہیں ہوگا, उसके लिए आखिरत के दिन अजाब होगा। मुझे इन दो आयात की इंटरप्रिटेशन चाहिए और जो सवाल मैंने पहले किए हैं मुझे उनका जवाब चाहिए।
इनका पहला सवाल ये था कि कह रहे हैं कि अंडरस्टैंडिंग ये है कि जो रिलीजन होते हैं वो पावर को प्रोटेक्ट करते हैं, जैसे चोरी के लिए तो सजा बयान कर दी, करप्शन और रिश्वत और इस तरह के जो मामलात हैं उनके लिए सजा बाकायदा बयान नहीं की गई है, उसकी क्या वजह है? और जैसे उन्होंने दियत के बारे में बात की कि एक अमीर शख्स के लिए फिर कत्ल करना आसान हो जाएगा और गरीब तो कभी उसको ये सोचेगा अगर मैं कत्ल कर दूंगा तो मैं तो फंस जाऊंगा, तो ये मसला है।
देखिए चोरी ये महज यही नहीं होती कि मैंने आपकी जेब से 10 रुपए उड़ा लिए या आपके यार घर में नकब लगा ली है। जब कोई शख्स कौम का खजाना लूटता है तो ये भी चोरी है, बल्कि इससे आगे बढ़कर अगर वो दीदा दलेरी से ये काम कर रहा है तो ये डाके तक नौबत पहुंच जाती है। और आपको मालूम है कि सूरह मायदा में इस तरह के फसाद करने वालों की क्या सजाएं बयान हुई हैं। तो चोरी की जो तारीफ हमारे यहाँ आमतौर पर फुकहा ने की है वो कोई शरीयत नहीं है। हमें देखना चाहिए कि आज के ज़माने में ख्यानत की क्या किस्में हैं, गबन की क्या किस्में हैं, कौम को नुकसान पहुँचाने की क्या किस्में हैं जिसको हम चोरी के तहत लाएंगे। यानी इसमें आप कौम का माल चुरा लेते हैं, किसी फर्द का माल चुरा लेते हैं, किसी इदारे का माल चुरा लेते हैं। तो असल में जो उसूल हैं उनको सामने रखना चाहिए और उनको सामने रख के चीज़ों का इलहाक करना चाहिए। क्योंकि इसी तरह की गलती हमारे यहाँ ज़कात के मामले में हुई है। रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने जानवरों की ज़कात बयान की, बल्कि तमाम अम्बिया ने वही बयान की है, जानवरों की ज़कात बयान की, इसी तरह से पैदावार की ज़कात बयान की। अब पैदावार को हम ज़रई पैदावार ही समझते हैं, दौरे हाजिर में पैदावार की दसियों और अकसाम वजूद में आ गई हैं। सनती पैदावार भी पैदावार ही है, आप बड़े बड़े प्लाजे खड़े करके उनका किराया लेते हैं ये भी पैदावार ही है। मैं इसकी दसियों और मिसालें दे सकता हूँ। तो ये ज़रूरत है कि आप आज के ज़माने में इज्तिहाद करके देखें कि क्या चीज़ किससे मुल्क होगी। कुरान मजीद ने एक नहायत जामे लफ्ज़ इस्तेमाल कर दिया है, वो जो आपका माल चुरा लेता है वो आपका माल भी हो सकता है, वो कौम का माल भी हो सकता है, उसके लिए सजाएं मौजूद होंगी। तो पहले तो ये उसूली बात समझ लीजिए। दियत के बारे में ये ज़रूरी है कि पहले आप पूरे कानून को समझें वो क्या है। कानून ये है कि अगर किसी जगह कत्ल के जुर्म का इर्तकाब हो जाता है तो पहले ये फैसला किया जाएगा कि क्या फिलवाके हमने कातिल को पकड़ लिया है, यानी जुर्म साबित हो जाएगा। जब जुर्म साबित हो गया तो दो चीज़ों का अदालत लिहाज करते हुए, एक जुर्म की नौयत, एक मुजरिम के हालात, ये फैसला करेगी। अदालत भी कर सकती है और आप इसके लिए पार्लियामेंट में कानून साजी भी कर सकते हैं। वो फैसला करेगी कि इस आदमी को अब रियायत देनी चाहिए या नहीं देनी चाहिए। ये हिस्सा हमारे यहाँ सिरे से जेरे बहस ही नहीं है। पहले ये फैसला किया जाता है क्या ये रियायत का मुस्तहिक है, और रियायत का इस्तेहकाक कैसे पैदा होता है, या जुर्म की नौयत ऐसी होती है कि वो रियायत का तकाजा कर रही होती है, या मुजरिम के हालात ऐसे होते हैं कि वो रियायत का तकाजा कर रहे होते हैं। पहले ये फैसला होगा। अगर ये फैसला हो गया कि रियायत का मुस्तहिक नहीं है मुजरिम, इसको सजा मिलनी चाहिए। आपको मालूम है कि हमारे यहाँ बाद ऐसे वाकयात हुए थे जिनमें पूरा का पूरा कौमी जमीर चीख उठा था कि रियायत नहीं होनी चाहिए। इस तरह के मौके पर किसी बारिश से कुछ पूछने की जरूरत नहीं है, कोई दियत का सवाल ही नहीं है। हुकूमत को हक हासिल है कि वो मुजरिम को कैफरे किरदार तक पहुंचा दे, यहाँ किसास ही होगा, कोई दूसरी सूरत नहीं। अदालत इस नतीजे पर पहुंच जाती है कि नहीं, मुजरिम रियायत का मुस्तहिक है। जब वो रियायत का मुस्तहिक होने का फैसला कर लेगी तो उसके बाद फिर कुरान मजीद ने पाबंद कर दिया है कि अब वारसों की मर्जी भी जरूरी है। यानी ये मरहला है जिसमें वारसों की मर्जी मालूम की जाती है। अब दियत पर मामला होगा, तो दियत पर अगर इस तरीके से मामला होगा और कोई आदमी दियत दे के अपने आप को नहीं बचा सकता तो उसकी जिम्मेदारी रियासत के ऊपर आ जाएगी, वो अदा कर देगी। तो इसलिए किसी गरीब और अमीर का कोई सवाल पैदा नहीं।
अच्छा जावेद साहब, ये जो दूसरा सवाल था वो कुरान मजीद की वो आयत है जो दो मकामात पर आई है, इन्नल्लज़ीना आमनू वल्लज़ीना हादू वन्नसारा वस्साबीन, वो वाली आयत में जाहिर है कि ये चार ग्रोहों की एग्जांपल देकर अल्लाह ताला कहता है कि जो भी अल्लाह पर ईमान लाएगा, आखिरत पर यकीन रखेगा और अमल साले करेगा उसके लिए कोई खौफ या गम नहीं होगा। लेकिन दूसरी जानिब ये कहा जाता है कि जी इस्लाम में अगर दाखिल नहीं होगे तो तुम्हारे लिए दर्दनाक अजाब है, इनका जरा किस तरह से कंपैरिजन करें?
यहाँ पे पॉजिटिव दावत बयान की जा रही है, ईजाबी दावत बयान हो रही है, यहाँ जराइम नहीं बयान हो रहे, यहाँ पर ईजाबी दावत बयान हो रही है। दावत क्या है इस्लाम की? यही दावत है। मोहम्मद रसूलुल्लाह की दावत भी यही है, आदम अलैहिस्सलाम की दावत भी यही है, नूह अलैहिस्सलाम की दावत भी यही है, कुरान मजीद की पूरी दावत भी यही है। इसके बाद है जराइम। एक आदमी खुदा को भी मानता था, आखिरत को भी मानता था, अच्छा अमल भी करता था, उसने किसी बेगुनाह को कत्ल कर दिया, चला जाएगा जन्नत में? कुरान मजीद बयान करता है कि हमेशा के लिए जहन्नम में डाल दिया जाएगा, बयान करता है ना। अच्छा, कुरान मजीद की सूरह नसा, उसमें यह बयान किया गया है कि जो लोग मीरास देने से इनकार कर देते हैं, यानी उनके पास हक था दूसरों का, उन्होंने नहीं अदा किया, उस पर अबदी जहन्नम की वईद सुना दी गई। तो इसी तरीके से जब किसी आदमी को खुदा के किसी पैगंबर की दावत पहुंची और उसने बगैर किसी सबब के उसका इनकार कर दिया, वो भी कत्ल से बड़ा जुर्म है, तो वहां जरायम नहीं बयान हुए। रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम के बाद अब हर मसीही, हर बुद्ध, हर हिंदू को इस सवाल का जवाब देना है कि मोहम्मद रसूलुल्लाह की दावत उसने किस बुनियाद पर रद्द की। कोई उजर पेश करेगा तो खुदा के यहां बच जाएगा, उजर नहीं है तो जवाब देना पड़ेगा। तो पैगंबर का इनकार करना जरायम में से है, इस्लाम की बुनियादी दावत वही है जो बयान कर दी गई।
जी सर
जी, आपसे एक जगह सवाल हुआ था कि दुनिया में जो हलाकतें होती हैं बड़े पैमाने पर, या जंगों में बच्चे मारे जाते हैं, या और भी सैलाब या कुदरती आफात आती हैं, तो ये क्यों होता है, मतलब मजालिम? तो आपने वहां जवाब दिया था कि मतलब अल्लाह ताला जो है ना वो मुदाखलत जो है ना कम या कभी कभार करते हैं। तो मेरा सवाल यह है कि अगर वो मुदाखलत कम या कभी कभार करते हैं, तो फिर दुआ कहाँ एग्जिस्ट करती है, जबकि हम नमाज में भी कहते हैं कि तेरी बात करते हैं, तुझसे मदद चाहते हैं, ये बाकी सारे हमारे अमाल जो हैं उसमें दुआएं होती हैं।
जी हाँ, मैंने जो पूरी बात कही होगी मैं उसको दोहरा देता हूँ। देखिए, एक अल्लाह का कानून है, उस कानून के तहत मामलात हो रहे हैं। मसलन हिफ्जान सेहत के बाद उसूल है, आप उनकी खिलाफवर्जी करेंगे नतीजा निकल आएगा। इसी तरह माश कमाने के बाद कायदे हैं, यानी आप किसी कमरे के अंदर अपने आप को बंद कर लें और वहां दुआ के लिए हाथ उठा दें और ये कहें कि परवरदिगार जो रिस्क तूने मेरे मुकद्दर में लिखा है वो मुझे यहीं छत फाड़ के दे दिया कर, नहीं आएगा। उसके लिए एक कायदा है, जाब्ता है, वो मुकर्रर किया गया। आम हालात में यही होता है। इसके साथ हम एक जिंदा कायम हई और कयूम खुदा को मानते हैं, वो अपने बंदों का निगरान हाल है, हर वक्त उनको देख रहा है। आम तौर पर कानून जारी रहता है, वो कभी कभी मुदाखलत भी करता है। देखिए, उस मुदाखलत की मिसालें कुरान ने बयान की हैं। सैयदना मूसा अलैहिस्सलाम का जो वाकया कुरान में बयान हुआ है, उसमें ज़रा अंदाज़ा कीजिए कि किस दर्जे में मुदाखलत हो रही होती है। यानी उसूल में कानून अपनी जगह कायम रहता है, लेकिन मुदाखलत किस दर्जे में हो रही हो रही। एक आदमी है, एक गरीब मल्लाह है, उस गरीब मल्लाह की कश्ती बादशाह आगे पकड़ने के लिए बैठा हुआ है और वो कश्ती तोड़ दी गई है ताकि वो उस बादशाह के इस्तेबदाद से बच जाए। एक खानदान है, उसके एक बच्चा पैदा हुआ है, बहुत नेक लोग हैं, बुढ़ापे को रुसवा कर देने वाले अखलाक किरदार के साथ वो ऊपर उठ रहा है, उसको मार दिया गया है ताकि उसके वालदैन किसी ऐसी सूरत हाल से दो चार ना हो जाए। एक दीवार है, वो उठा दी गई है ताकि बाद में अल्लाह ताला की तरफ से मामला हो। तो वहां थोड़ा सा पर्दा उठाकर बताया गया है कि अल्लाह ताला की मुदाखलत भी होती है, लेकिन ये मुदाखलत किस उसूल पर होती है? ये मुदाखलत इस उसूल पर होती है कि जो दुनिया को बनाने का मकसद है वो कहीं मजरू ना हो जाए। वो मकसद क्या है? इम्तहान। अगर ये मुदाखलत उस तरह होने लग जाए जिस तरह हम चाहते हैं कि हो, तो फिर इम्तहान खत्म हो जाएगा, पर्दे उठ जाएंगे, कश्फे हिजाब हो जाएगा। तो इसलिए ये मुदाखलत ऐसे कायदे जाब्ते से और इस तरह पर्दा गैब से होती है कि जिसके नतीजे में हिजाब भी ना उठे, इम्तहान का उसूल भी कायम रहे और बहरहाल मुदाखलत उस जगह होती चली जाए जहां उसकी ज़रूरत है। दुआ हम क्यों करते हैं? इसलिए कि अल्लाह ताला ने अपने बंदों को जो कुछ देना है उसके लिए कुछ चीज़ें तय हैं, वो उसने देनी है। कुछ चीज़ें हैं कि जो देनी है लेकिन असबाब से मुतल्लक कर दी गई हैं, आप वो असबाब फराहम करेंगे वो मिलेंगी। कुछ चीज़ें जो दुआ से मुतल्लक कर दी गई हैं, आप मांगेंगे तो आपको मिलेंगी, नहीं मांगेंगे तो नहीं मिलेंगी। तो इसलिए हम दुआ करते हैं और दुआ हर मौके पर करनी चाहिए, क्योंकि हमें वो फहरिस्त मालूम नहीं कि वो कौन सी है कि जो दुआई के साथ वाबस्ता है। तो कुछ मालूम नहीं कि क्या चीज़ दुआई से वाबस्ता और हम वो लेने से महरूम ना रह जाए। और दुआ सिर्फ मांगना ही नहीं है, ये खुदा के साथ हमारे सच्चे और जिंदा ताल्लुक की अलामत भी है। यानी जिस दिन बच्चे बाप से मांगना छोड़ देते हैं, जिस दिन माँ से उनकी हाजतें मुतल्लक नहीं रहती, तो ताल्लुक भी मुतल्लक नहीं रहता। तो मांगना मेरे ताल्लुक को कायम करता है, मेरे अज्ज़ को मुझ पर वाज़े करता है, मुझे ये बताता है कि मैं आजज़े मुतलक हूँ और वो कादरे मुतलक है, और जो मैं मांगूंगा वो अगर देने का फैसला करेगा, उसके कानून का तकाजा होगा, दे देगा मुझे।
आप तमाम हज़रात का बहुत बहुत शुक्रिया, आप यहाँ पर तशरीफ लाए। जावेद साहब, आपका बहुत शुक्रिया, आपने वक्त निकाला। नाज़रीन, हमारे प्रोग्राम का वक्त खत्म हुआ चाहता है। بہت سارے اور بھی سوالات آپ کے ذہنوں میں بھی ہوں گے اور ہو سکتا ہے اس پروگرام کے بعد اور بھی کچھ سوالات آپ کے ذہنوں میں آئے ہوں. یہ ای میل ایڈریس ہے ih@duniatv.tv, اس پر آپ اپنے سوالات ہمیں بھیج سکتے ہیں. اپنے ان سوالات کو ہم کسی اور پروگرام میں ضرور ٹیک اپ کریں گے. اگلے پروگرام تک کے لیے زبیر احمد کو اجازت دیجیے. اللہ حافظ.